الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أحل لكم ليلة الصيام الرفث إلى نسائكم، هن لباس لكم وأنتم لباس لهن. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. أحل لكم ليلة الصيام الرفث إلى نسائكم. اللہ تعالیٰ ارشاد فرماتے ہیں، أحل لكم، اور حلال ہے تمہارے لیے، ليلة الصيام، رمضان میں روزے کی رات کو، الرفث الی نسائکم، بے حجاب ہونا اپنی عورت سے. رفث کا مطلب ہوتا ہے بے حجاب ہونا، رفث کا مطلب بے حجاب ہونا ہوتا ہے. رفث ہر اس چیز کو کہتے ہیں جس میں مباشرت ہو گئی میاں بیوی کے درمیان، یا ایسی بات چیت گفتگو جو ایک دوسرے کے قریب کرتی ہے، ان تمام چیزوں کو رفث کہتے ہیں. اور اللہ تعالیٰ اس مبارک آیت میں ارشاد فرما رہے ہیں کہ رات کے وقت روزے کے دن میں تو تمہارے لیے بیویوں کے قریب آنا حرام، مگر رات کے وقت جو ہے وہ لیلۃ الصیام، روزے کی راتوں میں جو ہے وہ تم اپنی بیویوں کے قریب آ سکتے ہو، ان سے بے حجاب ہو سکتے ہو. یہ حکم نازل کرنے کی وجہ کیا بنی؟ کہ اس حکم سے پہلے روزے کی ترتیب اور تھی کہ افطار کے وقت کھانا کھا سکتے تھے، میاں بیوی مل سکتے تھے، بس یہ ملنا کھانا پینا اس وقت تک تھا جب تک یہ سو نہ جائیں، سونے سے پہلے پہلے تک کھا سکتے تھے. اور اس سے پہلے، اس حکم سے پہلے جو ہے ایسا نہیں تھا کہ سحری کے وقت تک جو ہے وہ کھانے پینے کی اور میاں بیوی کو ملنے کی اجازت تھی، بس جس وقت سو گئے رات کو اس وقت سے دوسرے دن کا روزہ شروع. چنانچہ بخاری شریف کی روایت ہے کہ قیس بن سرما انصاری، یہ بہت ہی مشکل کام کرتے تھے، مزدوری کرتے تھے، سخت مزدوری کرتے تھے، تو افطار کے وقت گھر پہنچے تو گھر میں کچھ کھانے کو نہیں تھا، تو بیوی نے کہا میں کہیں نہ کہیں سے انتظام کر کے لے آتی ہوں. تو وہ انتظام کرنے کے لیے لینے کے لیے گئی، اور یہ تھوڑی دیر انتظار کرتے رہے اور ان کو آنکھ لگ گئی اور یہ سو گئے. اب وہ سو گئے تو اگلے دن کا روزہ پھر شروع ہو گیا، اس کا مطلب ہے. اور یہ کھانا لے کے بھی آئیں تو یہ کھا نہیں سکتے تھے، چنانچہ اب سو گئے اور اگلے دن پورے دن مزدوری کر کے آئے اور کھانا نہیں تھا اور کھانا کھایا نہیں اور سو گئے، اور اب اگلے دن کا روزہ شروع ہو گیا. تو اگلے دن کا جو روزہ رکھا تو دوپہر جب مزدوری کر رہے تھے تو اتنے تھکے کہ گر کے بے ہوش ہو گئے. تو یہ جو گر کے بے ہوش ہو گئے، اس کی وجہ سے اللہ تعالیٰ نے جو ہے یہ آیتیں نازل کیں. اسی طرح بعض اور صحابہ تھے کہ سونے کے بعد اپنی بیویوں سے اختلاط میں مبتلا ہو جاتے اور پھر پریشان ہو جاتے. تو یہ تمام واقعات جو تھے، ان واقعات کے بعد یہ نازل ہوئی، جس میں یہ پہلا حکم جو تھا یہ منسوخ ہو گیا کہ غروب آفتاب کے بعد سے لے کے صبح صادق تک پوری رات میں اجازت تو مل گئی، مگر پہلا حکم کیا تھا؟ اور وہ حکم تھا کہ جی بس جس وقت سوئیں گے اس وقت جو ہے وہ اجازت کھانے پینے کی اور بیوی کے ساتھ ملنے کی جو ہے وہ ختم ہو گئی. تو یہ نیا حکم آ گیا. یہ جو پہلا حکم تھا یہ قرآن پاک سے ثابت نہیں ہے، یہ نبی علیہ الصلوۃ والسلام کا دیا ہوا حکم تھا. یہ جو نیا حکم تھا کہ جی سحری تک کھا پی سکتے ہیں، یہ حکم جو ہے یہ قرآن پاک میں آ گیا، اور جیسے یہ حکم آیا تو یہ جو پچھلا والا حکم تھا وہ منسوخ ہو گیا. چنانچہ آخری شب تک سحری کا کھانا کھانا جو ہے وہ سنت بن گیا، اور اس کو مختلف روایتوں میں روایت بھی کیا گیا ہے. آگے اللہ تعالیٰ نے فرمایا ہن لباس لکم وانت لباس لہن، وہ تمہارے لیے پوشاک ہیں، تمہارے لیے لباس ہیں، اور تم ان کے لیے لباس ہو. تو اللہ تعالیٰ نے اجازت بھی دے دی کہ رات کے وقت بیویوں کے ساتھ مل سکتے ہو، اور یہ بھی فرما دیا کہ تم ایک دوسرے کا لباس ہو. اور یہ ملنا اس لیے دے دیا کہ یہ ملنا میاں بیوی کا جو ہے یہ ایک فطری عمل ہے، انسان کے اندر اللہ نے شہوت کو رکھ دیا ہے. کوئی بندہ اگر یہ کہے کہ جی میرے اندر شہوت ہی نہیں تو اسے بیمار ہی سمجھا جائے گا. تو شریعت یہ نہیں کہتی کہ انسان کوئی ایسی چیز کرے کہ جس سے اس کی شہوت ہی ختم ہو جائے، وہ شہوت کے قابل ہی نہ رہے، بلکہ شریعت یہ کہتی ہے کہ جی انسان اپنی شہوت کو صحیح طرح سے استعمال کرے، لیگل طریقے سے، شرعی طریقے سے استعمال کرے. اور شرعی طریقے سے استعمال کرنے کا مطلب کیا ہے کہ اپنی بیوی کے ساتھ ہی اپنی شہوت کو پورا کرے، چاہے وہ نگاہ کی شہوت ہو، چاہے وہ محبت بھری گفتگو کرنے کی شہوت ہو، نرم گفتگو کرنے کی شہوت ہو، چاہے وہ شرمگاہ والی شہوت ہو. ان تمام چیزوں کو شریعت نے کہہ دیا کہ انسان اپنی بیوی کے ساتھ ہی پورا کرے. تو اتنا زیادہ حکم کو سٹرونگ اللہ تعالیٰ نے کر دیا کہ دوسری نامحرم عورتوں سے گفتگو بھی منع، اور گفتگو تو منع دیکھنا بھی منع کر دیا. فرمایا قل للمؤمنین یغضوا من ابصارهم، کہ مومن مردوں سے کہہ دیں کہ اپنی نگاہوں کو نیچا رکھیں. اور عورتوں کے لیے بھی یہ حکم سنایا، اور یہ صرف مردوں عورتوں دونوں کے لیے، عورتوں کے لیے الگ حکم بیان فرمایا. قل للمؤمنات یغضضن من ابصارهن، مومن عورتوں سے کہہ دیں کہ اپنی نگاہوں کو نیچا رکھیں. تو اللہ تعالیٰ نے میاں بیوی کو آپس میں قریب ہونے کے حکم فرمایا، اور غیر عورت سے مرد کو دور کر دیا، بلکہ فرمایا کہ یہ زنا تو بہت بڑا گناہ ہے. اللہ تعالیٰ نے یہ فرمایا ولا تقرب الزنا، زنا کے قریب آؤ گے یہ بھی بہت بڑا گناہ ہے. قرآن میں حکم فرما دیا کہ اس زنا کے قریب بھی نہیں آنا. تو انسان کو شہوت تو فطری عمل ہے، اس کا اللہ تعالیٰ نے ایک آؤٹ لیٹ رکھ دیا ہے کہ انسان شادی کرے. شادی کرے گا، بیوی کی ذمہ داری اٹھائے گا، تو پھر ایسا انسان جب رفس کرے گا، ملاپ کرے گا، تو اس کو ثواب ملے گا. اسی لیے حدیث پاک میں آتا ہے کہ جب میاں بیوی کو مسکرا کر دیکھتا ہے اور بیوی شوہر کو مسکرا کر دیکھتی ہے، اللہ تعالیٰ ان دونوں کو مسکرا کر دیکھتے ہیں. اور نبی علیہ الصلوۃ والسلام کی مبارک سنت سے بھی شامل ہے، سنت سے بھی ثابت ہے کہ آپ اپنی اہلیہ کے ساتھ، اپنی بیویوں کے ساتھ بہت محبت کا معاملہ رکھتے تھے، اور بہت ہی ان کے ساتھ پیار محبت، اور بہت ہی زیادہ ان کے قریب ہونا اور ان کے ساتھ وہ رکھنا. اور اسی طرح آپ اپنے صحابہ کرام کو اور آپ خود بھی جو عورتیں دوسری ہوتی ہیں ان کے لیے آپ نے پردے کا حکم فرمایا کہ وہ اپنی غیر محرم مردوں سے پردہ کریں، حتیٰ کہ گھر کے اندر رہنے والے جو غیر محرم مرد ہیں ان سے بھی پردے کا حکم فرمایا. چنانچہ کسی نے پوچھا کہ اگر دو بھائی ساتھ رہ رہے ہوں اور بیوی جو ہے وہ اپنے دیور سے بھی کیا پردہ کرے گی، تو نبی علیہ الصلوۃ والسلام نے جواب میں فرمایا کہ جو دیور ہے وہ تو موت ہے. تو پتہ چلا کہ گھر کے اندر رہنے والے جو نامحرم ہیں ان سے بھی پردے کا حکم فرما دیا، اور یہ بھی فرما دیا کہ جو عورت گھر سے باہر نکلتی ہے और अपने आप को कवर नहीं करती, पर्दा नहीं करती। जब तक बाहर होती है और वापस आती है, तब तक फरिश्ते उस पर लानत भेज रहे होते हैं। इसीलिए उलमा ने ये लिखा है कि औरत घर में हो, जब उसका खाविंद हो तो वो बने और संवरे और अच्छे कपड़े पहने, और जब बाहर निकलना हो तो बन संवर के ना निकले, बल्कि अपने आप को पूरी तरह से कवर करे, पर्दे में जाए और बिल्कुल बनना संवरना जो है वो खत्म करके जाए, ताकि किसी नामहरम का दिल जो है वो उसकी तरफ माइल ना हो जाए। तो इसी चीज को सामने रखते हुए शरीयत ने ये भी इजाजत दे दी कि रमजान की रातें होंगी, इतना मुकद्दस महीना, रोजे का महीना, और पहले इजाजत नहीं भी थी, मगर फरमाया नहीं, अपनी बीवियों के साथ रात में कर सकते हो ये, ताकि गैर महरम की तरफ रुझान ना हो। अपनी औरत के साथ रफस जो है वो जायज कर दिया। तो मियाँ बीवी जो है वो आपस में मोहब्बत करते हैं तो अजर पाते हैं, और मियाँ या बीवी में से कोई एक किसी नामहरम की तरफ रुझान करता है या उनको अपनी तरफ माइल करने की कोशिश करता है, तो बहुत बड़े गुनाह में फंस जाता है। जिन सोसाइटीज के अंदर ये पर्दे का एहतमाम नहीं, जैसे गैर मुस्लिम सोसाइटीज होती हैं या मुसलमानों की सोसाइटियां होती हैं, मुसलमानों के ही कुछ घराने होते हैं, बरादरियां होती हैं, जहां पर्दे का ख्याल नहीं किया जाता, तो फिर वहां पे जिना आम हो जाता है। तो जहां निकाह नहीं होगा, जहां मियां बीवी में अंडरस्टैंडिंग और मियां बीवी में आपस में मोहब्बत नहीं होगी, ऐसी जगहों पे जिना जो है वो आम हो जाता है। चुनाचे जो वेस्टर्न सोसाइटीज हैं वहाँ पे अब बहुत ही ज़्यादा बड़ी परसेंटेज है जो शादी से पहले जिना ज़रूर करती है, 90% से ज़्यादा लोग होंगे। और पिछले पिछले 1-2 साल से खबरें अखबार में ये आ रही हैं कि गैर शादीशुदा औरतों के बच्चे पर पैदा होने की तादाद भी और उसकी फीसद में भी इजाफा हो रहा है। तो पता चला कि जहां निकाह नहीं होता वहां जिना होता है। तो अल्लाह ताला ने मोमिन मर्दों और औरतों के लिए जो उनके अंदर फितरी शहवत का जज्बा रख दिया है, उस शहवत को मुकम्मल करने के लिए, उस जज्बे की तस्कीन के लिए अल्लाह ने ये रास्ता बना दिया है। इसीलिए नबी अलैहिस्सलाम ने फरमाया कि निकाह तो इबादत है ही सही, निकाह को इबादत का दर्जा दे दिया। आपने फरमाया अन्निकाह निस्फुल ईमान, ये निकाह जो है ये आधा ईमान है। क्यों आधा ईमान है? कि जब तक निकाह नहीं होगा, औरत का भी ध्यान नामहरम मर्दों की तरफ रहेगा, और मर्द का भी, जो जवान मर्द और औरत होते हैं जो अभी ये शहवत के इन चीज़ों से वाकिफ होते हैं, उसका ध्यान भी नामहरम मर्दों और औरत की तरफ चलता रहेगा। इसलिए ये अल्लाह ताला ने ये एक खूबसूरत सी चीज़ बना दी जिसको निकाह कहते हैं। और जो मर्द ऐसे होते हैं जो निकाह होने के बावजूद भी दूसरी तरफ रुख करते हैं, नामहरमों की तरफ रुख करते हैं, अल्लाह ताला उनके लिए हलाल में से मज़ा निकाल देते हैं, लज्जत निकाल देते हैं, और हराम में लज्जत डाल देते हैं, कि अपनी जो बीवी है वो पसंद नहीं आती और गैर की तरफ रुझान हो जाता। इसी तरह जो औरतें हैं जो अपने शहावन के साथ मोहब्बत का मामला नहीं रखती और दूसरी तरफ निगाह करती हैं, तो अल्लाह ताला उनको अपने खाविंद में से लज्जत जो है वो निकाल देते हैं। तो हराम में लज्जत आ जाती है और हलाल की जो है वो लज्जत खत्म कर दी जाती है। तो शरीयत में हुस्न है, और मियाँ बीवी को कहा कि हया और पाक दामनी वाली जिंदगी गुजारें, हया होनी चाहिए। इंसान इस चीज से डरे कि कोई नामहरम को मैं देख ना लूं, इस चीज से भी डरे कि कोई नामहरम मुझे देख ना ले। जो नेक लोग होते हैं वो ये कोशिश जरूर करते हैं कि मैं नामहरम को ना देखूं, मगर नेकों में भी कुछ ऐसे होते हैं जो इस चीज को पसंद करते हैं कि नामहरम मुझे देख ले, मुझे देख के पसंदीदगी का इजहार करे, इस चीज को देख के खुश होते हैं। तो ये जज्बा भी नहीं होना चाहिए, जज्बा ये होना चाहिए कि मैं भी किसी नामहरम को ना देखूं, कोई नामहरम मुझे भी ना देखे, चाहे वो मर्द हो या वो औरत हो। कई मर्तबा मर्दों को ये शौक होता है कि जी ठीक है, मैंने तो किसी नामहरम की तरफ नहीं देखना है, मगर अगर कोई नामहरम मुझे देखती है और पसंद करती है तो वो बड़ा अच्छा महसूस करते हैं। कोई अच्छा महसूस करने की बात नहीं है, अल्लाह ताला के हुक्मों को तोड़ा जा रहा है तो कैसे अच्छा महसूस। और कई मर्तबा कुछ ऐसी खवातीन होती हैं कि जो कहती हैं ठीक है मैंने नामहरम मर्द की तरफ नहीं देखना, मगर अगर नामहरम मर्द जो है वो उनकी तरफ देखते हैं और पसंद करते हैं तो उन्हें ये चीज़ पसंद आती है, अच्छा लगती है। तो शरीयत ने कहा कि नहीं, ये दोनों चीज़ें खराब, ये दोनों चीज़ें जो हैं अल्लाह से दूर करने वाली, शरीयत की धज्जियां उड़ाने वाली चीज़ें हैं। चुनांचे नबी अलैहिस्सलाम का मशहूर वाकया, आप सहाबा कराम के साथ तशरीफ फरमाते मस्जिद में और डिस्कशन क्या हो रही थी कि कौन सी औरत सबसे अच्छी है। तो कौन सी औरत सबसे अच्छी है, तो किसी ने कहा जो नमाज ज्यादा पढ़ती है, किसी ने कहा जो रोजा ज्यादा रखती है, किसी ने कहा कोई और नेकी। इतने में हजरत अली रजी अल्लाह उन्होंने नबी अलैहि सलाम से इजाजत मांगी कि मुझे थोड़ी देर के लिए घर जाना है। तो नबी अलैहि सलाम ने फरमाया आप चले जाएं। जब वो अपने घर में गए तो हजरत फातिमा उनकी अहलिया जो थी, जो नबी अलैहि सलाम की बेटी भी थी, वो उनसे जाके उन्होंने कहा कि जी मस्जिद में तो आज ये डिस्कशन हो रहा है कि कौन सी औरत सबसे ज्यादा बेहतर है। तो हजरत फातिमा ने कहा मैं बताऊं कौन सी सबसे बेहतर है। हजरत अली ने फरमाया कि हाँ बताएं। उन्होंने कहा सबसे बेहतर औरत वो है जो किसी नामहरम को ना देखे और कोई नामहरम उसको भी ना देखे, ये सबसे बेहतर है, जो ऐसा इंतजाम करे कि वो भी किसी को ना देखे और कोई उसको भी ना देखे, तो ये सबसे बेहतर है। हजरत अली रज़ियल्लाहु फिर मस्जिद वापस तशरीफ लाए तो वही डिस्कशन अभी जारी था। तो आपने कहा अल्लाह के नबी आपकी बेटी जो है उसका भी एक बात सुन ले, मौका उसका भी मौकफ सुन ले कि कौन सी औरत सबसे बेहतर है। तो हजरत नबी अलैहिस्सलाम ने फरमाया कि हाँ भाई बताओ वो क्या कहती है। उन्होंने कहा कि हजरत फातिमा ये कहती हैं कि सबसे अच्छी औरत वो है जो किसी नामहरम को ना देखे और कोई नामहरम उसको भी ना देख पाए। नबी अलैहिस्सलाम ने जवाब सुना तो खुशी की इंतहा ना रही, फरमाया फातिमा तो मेरे जिगर का टुकड़ा है, क्या खूबसूरत जवाब दिया है। तो ऐसी ही बात है कि दीन इस्लाम ने हया को पसंद किया कि दिल में हया हो, और जहां हया नहीं होती वहां दीन की हद्दजियां उड़ जाती हैं। चुनाचे हदीस पाक में आते हैं नबी अलैहिस्सलाम ने फरमाया इजाफा तकल हया फफअल मा शिता, जब तुझसे हया रुखसत हो जाए तो अब जो चाहे कर, बड़ा सा बड़ा गुनाह कर। ये हया ही तो है जो रोकती है बड़े गुनाह को। तो दीन इस्लाम ने कहा कि ये जो इंसान के अंदर अल्लाह ने फितरी शहवत का जज्बा रख दिया है, उसको तस्कीन पहुंचाने का तरीका ही यही कि इंसान शादी करे और अपनी तस्कीन अपने शोहर से पूरी करे, या शोहर जो है वो अपनी तस्कीन जो है वो बीवी से पूरी करे और अपने आप को बाकी हर तरफ से यकसू कर दे। बल्कि नबी अलैहिस्सलाम ने जल्दी शादी करने को भी इबादत फरमाया कि जी जल्दी शादी किया करो। चुनांचे पांच चीजों में जल्दी करने का हुक्म, गुनाह करो तो तौबा में जल्दी करो, नमाज फौत हो रही हो तो नमाज के पढ़ने में जल्दी किया करो, इसी तरह घर में अगर फौत की हो गई तो जनाजे को दफनाने में जल्दी करो, कर्जे लिए हुए हैं तो अदा करने में जल्दी करो। और पांचवी चीज फरमाया कि अगर नौजवान बच्चा या बच्ची है उसकी शादी में जल्दी करो। हजरत अताउल्लाह शाह बुखारी रहमतुल्लाह अलैह का एक मुरीद था, हजरत उनके घर पे गए तो बेटी कुछ जवानी की उम्र में पहुंच गई थी। तो हजरत ने उनके वालिद को कहा कि जी बेटी की अब शादी कर दो। आगे से मुरीद ने जवाब दिया कि हजरत अभी तो उसके दूध के दांत भी नहीं गए हैं, यानी अभी तो उसके नहीं, उसने ये कहा कि हजरत अभी इसके मुंह से दूध की महक भी नहीं गई है। हालांकि बच्ची कुछ ना कुछ जवान हो गई थी, मगर जैसे होते हैं ना वालदैन कहते हैं कि अभी उम्र तो छोटी है। हजरत ने फरमाया कि पता तुझे उस वक्त चलेगा जब दूध फट जाएगा, तो शादी जल्दी कर दो। तो मामला ऐसा ही है कि जल्दी शादी कर देना, इसी में खैर है, इसी से इंसान गुनाहों से जल्दी बचना शुरू हो जाता है। तो जहां निकाह नहीं, या जहां निकाह के अंदर जो है वो मियां बीवी वाला मामला नहीं, वहां गुनाह जरूर होगा। तो निकाह के जरिए से इंसान गुनाहों से बचता है। नबी अलैहिस्सलाम ने निकाह को आधा ईमान कह दिया कि जो निकाह नहीं करेगा वो आधे ईमान से महरूम रहेगा। इसीलिए निकाह की तरगीब दिया करते थे। नबी अलैहिस्सलाम ने फरमाया, अन्निकाहु मिन सुन्नती, ये निकाह जो है ये मेरी सुन्नत है। तो इसलिए मोमिन वही जो निकाह जल्दी करे, और नेक इंसान वही जो अपनी शहवत को अपनी बीवी के साथ, और नेक औरत वही जो अपनी शहवत को अपने खावन से पूरा करे, बाकी हर तरफ से यकसू हो जाए, यही हया है। और अल्लाह ताला ने आगे फरमा दिया, हुन्ना लिबासुल्लकुम, तुम उनके लिए लिबास हो, व अंतुम लिबासुल्लहुन, और वो तुम्हारे लिए लिबास है। सुभान अल्लाह। हमारे हजरत फरमाते हैं कि मियाँ बीवी को एक दूसरे के लिए लिबास कहा, इसमें बड़ी हिकमत है। और भी कुछ कह सकते थे कि जी मियाँ बीवी एक दूसरे के जीवन साथी हैं, मियाँ बीवी एक दूसरे के गम में ख्याल करने वाले हैं। तो ये क्या कहा कि जी तुम उनके लिए लिबास और वो तुम्हारे लिए लिबास। तुम्हारे मशाइख ने फरमाया कि जी लिबास में दो खसूसियत होती हैं, एक ये कि लिबास इंसान के जिस्म के सबसे करीब, तो मियाँ बीवी को ऐसा होना चाहिए कि एक दूसरे के सबसे करीब हों, और दूसरा ये कि लिबास की खसूसियत ये होती है कि वो ऐबों को छुपाता है, इंसान के जिस्म के ऐब छुपाता है। तो मियाँ बीवी को भी ऐसा होना चाहिए कि एक दूसरे के ऐब को छुपाएं। तो ऐब वही छुपाता है आपके जो आपसे मोहब्बत करता है। जब बहुत ज्यादा मोहब्बत होती है फिर इंसान ऐब छुपाता है। चुनाचे वालदैन जो होते हैं बच्चों के ऐबों को दूसरों से छुपाते हैं। क्यों? क्योंकि मोहब्बत होती है, दूसरों के सामने जलील नहीं करना चाहते अपने बच्चों को। तो मियाँ बीवी भी इसी तरह जो एक दूसरे के ऐब छुपाते हैं। तो ये कितनी खूबसूरत अल्लाह ताला ने मियाँ बीवी के आपस में ताल्लुक को बयान किया, हुन्ना लिबासुल्लकुम, वो तुम्हारे लिए लिबास है, अंतुम लिबासुल्लहुन, और तुम अपनी बीवियों के लिए लिबास हो। तो इसलिए मियाँ बीवी को चाहिए कि आपस में मोहब्बत वाली जिंदगी इख्तियार करें। देखिए अल्लाह ताला ने मियाँ बीवी के ये मोहब्बत के जज्बे की तस्कीन जो है रमज़ान में भी, जब पहले इजाज़त नहीं थी, फरमाया रमज़ान में भी इजाज़त मिल गई तुमको, ताकि जहनी तौर पे किसी और तरफ माइल ना हो। इसीलिए वो औरतें जो अपने खाविन को कई मरतबा करीब नहीं होने देती, अंग्रेजी में इसको कहते हैं ना प्लेइंग हार्ड टू गेट, कि जी मैं उसको करीब नहीं होने दूंगी तो उसके अंदर मेरी मेरे लिए और ज़्यादा उसको शौक बढ़ेगा, या उसको मैं ज़रा तड़पाऊँ, तो वो औरतें बहुत ही गलत करती हैं। इसी तरह खाविन जो अपनी बीवी की तरफ तवज्जो नहीं देते और उनकी इस ज़रूरत को पूरा नहीं करते, वो भी बहुत बड़ी गलती पे हैं। तो मियाँ बीवी को अल्लाह ताला ने ये रिश्ता बनाया ही है ताकि वो एक दूसरे के दिल को खुश कर सकें, उनकी तस्कीन कर सकें। शादी का एक फ़ायदा कुरान पाक में जो बयान किया गया है वो यही है کہ اس کے ذریعے سے میاں بیوی سکون پاتے ہیں. ومن آیا اللہ تعالیٰ نے فرمایا یہ اللہ کی نشانیوں میں سے نشانی ہے, ومن آیات ہی ان خلق لکم من انفسکم ازواجن لتسکنوا الیہا, کہ اللہ کی نشانیوں میں سے نشانی ہے کہ اللہ نے تمہارے لیے تمہاری بیویاں پیدا کر دی ہیں تاکہ تم سکون پا جاؤ. تو جو بیویاں اجازت نہیں دیتی شوہر کو کہ وہ ان کے ساتھ مباشرت کریں, وہ ان کے ساتھ ملاپ کریں, وہ در حقیقت اپنے شوہر کو زنا کی طرف خود ہی مائل کر رہی ہوتی ہے. کہ جہاں نکاح اور نکاح کے لوازمات نہیں ہوں گے وہاں زنا ہوگا. تو یہ اللہ نے آؤٹ لیٹ رکھ دیا ہے. اور ایسا کوئی مرد نہیں ہے صحت مند کہ جس کے اندر یہ شہوت نہ ہو. ہمارے حضرت فرماتے ہیں کہ عورت کو چاہیے کہ غیر محرم 80 سال کا ہونا اس سے بھی پردہ کرے کہ 80 سال کا مرد کے اندر بھی یہ شہوت موجود ہوتی ہے. تو اگر بیوی موجود بھی ہے اور وہ شوہر کو قریب نہیں آنے دیتی, چاہے وہ کسی بھی وجہ سے ہو, چاہے وہ اپنی اس جو تعلق ہے اس کو ایز اے ٹول یوز کر رہی ہے, تو وہ غلطی پہ ہے, وہ اپنے گھر کو برباد کرنے کے در پہ ہے. اسی لیے حدیث پاک میں آتا ہے کہ جب شوہر جو ہے وہ رات کو خواہش کرے یا جس وقت بھی خواہش کرے بیوی سے, اس کو چاہیے کہ فوراً شوہر کی اس خواہش کو پورا کرے. جب وہ خواہش کو پورا کرتی ہے تب محبت بڑھتی ہے. کچھ عورتوں کے ذہن میں یہ غلط فہمی ہوتی ہے کہ جی میں نہیں کرنے دوں گی یہ کام تو شاید تب محبت بڑھے گی. جی نہیں, تب نفرت بڑھتی ہے. کہ ایک بندہ یہ جذبات لیے ہوئے بیٹھا ہے, اس نے نکاح بھی اسی لیے کیا ہے, اور پھر بیوی جو ہے وہ اس کو اجازت نہ دے. حدیث پاک میں آتا ہے کہ ہنڈیا اگر رکھ دی ہے اور ہنڈیا جلنے کا بھی خطرہ ہے اور شوہر بلا لیتا ہے, تو ہنڈیا کو جلنا دے اور بیوی شوہر کی ضرورت کو پورا کر. چنانچہ حدیث پاک میں آتا ہے کہ جو عورت رات کو شوہر سے منع کر دیتی ہے اس کام سے, حالانکہ اس کے پاس کوئی عذر بھی نہیں ہوتا, تو فرشتے رات بھر اس پر لعنت بھیج رہے ہوتے ہیں. تو میاں بیوی کو چاہیے کہ ایک دوسرے کی اس ضرورت کا خیال رکھیں, ورنہ پھر انسان جو ہے وہ دوسرے آؤٹ لیٹس ڈھونڈتا ہے. اور پھر جب انسان رشتے کو بگاڑ بیٹھتا ہے تب پھر روتے پھرتے ہیں. تو ایک جو اللہ نے طریقہ بتا دیا, ایک راستہ بتا دیا ہے, اس راستے کو ایسے ہی رہنے دینا چاہیے. ہنہ لباس لکم, اللہ تعالیٰ فرماتے ہیں تو اس کا لباس ہے بھائی, اتنا تو قریب ہے. وانتم لباس لہن, مردوں کو کہا کہ تم بھی ان کا لباس ہو. تو میاں بیوی کو آپس میں محبت والی زندگی گزارنی چاہیے. جہاں یہ محبت ختم ہوتی ہے پھر وہاں دوسرے آؤٹ لیٹس جو ہیں وہ دیکھنا شروع کر دیتا ہے انسان. تو شادی جب ہوتی ہے تو ہر رشتے کے اندر اونچ نیچ موجود ہوتی ہے, مختلف قسم کی چیزوں پہ ڈفرینس آف اوپینین بھی آ سکتا ہے, اختلاف ہو سکتا ہے. تو اچھے میاں بیوی وہ ہیں جو اپنے اختلاف کو رات گزرنے نہ دیں, اس سے پہلے پہلے ختم کریں. کیونکہ یہ ممکن نہیں ہے کہ زندگی گزر جائے اور کوئی اختلاف نہ ہو. اور جو میاں بیوی ہر بات چھوٹی چھوٹی بات پہ غصہ کریں اور لڑیں, وہ کبھی بھی سکون والی ازدواجی زندگی گزار ہی نہیں سکتے. جب یہ بیوی سمجھنے لگے نا کہ ہر بات پہ میں نے ایک جواب دینا ہے, ہر ایکشن کے اوپر کچھ نہ کچھ کہنا ہے, یا شوہر یہ سمجھنے لگے کہ میں نے ہر بات پہ نکتہ چینی اس کی کرنی ہی ہے, تو کبھی بھی سکون والی زندگی نہیں گزار سکتے. تو میاں بیوی والا جو ریلیشن شپ ہے اس میں آپس میں صبر کی ضرورت ہوتی ہے. ہر سوال کا جواب دینا ضروری نہیں ہوتا. اور میاں بیوی کو چاہیے کہ یہ ذہن بنا لیں آپس میں کہ جی رات جو ہے وہ گزرنے, سونے سے پہلے اپنے اختلافات ختم کر کے سونا ہے. یہ جو ٹھنڈے پڑ جاتی ہے نا محبت, اس کی وجہ سے انسان کی مباشرت ٹھنڈی پڑ جاتی ہے. اور پھر کیونکہ انسان کے اندر جذبہ اللہ نے رکھ دیا ہے, پھر انسان دوسرے دوسرے آؤٹ لیٹس ڈھونڈتا ہے. تو اس لیے یہ محبت کو زندہ رکھنا چاہیے. وہ باس بیٹھا ہوا ہوتا ہے نا آفس میں, وہ سیکرٹری جو ہے اس باس کے دل کو قریب کرنے کے لیے ہر روز اسمائل کر رہی ہوتی ہے. اب وہ اسمائل کر رہی ہوتی ہے اور اس کی اپنی اصل بیوی سے بدتر بھی ہوتی ہے, بدصورت بھی ہوتی ہے, مگر اس کا دل جو ہے وہ بیوی کی طرف مائل نہیں ہو رہا ہوتا ہے, اس سیکرٹری کی طرف مائل ہو رہا ہوتا ہے. کیونکہ بیوی جو ہے وہ اسمائل نہیں دیتی ہے, وہ محبت کی بات نہیں کرتی ہے, اور یہاں یہ جو ہوتی ہے یہ اسمائل بھی کر رہی ہوتی ہے, محبت کی بات بھی کر رہی ہوتی ہے. تو جب دو محبت کی بات کر کے حرام طریقے سے دل کو جیتا جا سکتا ہے, تو جب اللہ نے حلال کیا ہے تو محبت کی بات کر کے دل کو نہیں جیتا جا سکتا. مگر یہاں انا کا مسئلہ آ جاتا ہے کہ جی میں اس سے محبت کی بات کیوں کروں, میں اس کے سامنے اسمائل کیوں کروں. کبھی مرد کے اندر یہ انا کا مسئلہ آ جاتا ہے, اور کئی مرتبہ عورتوں کے اندر یہ انا کا مسئلہ آ جاتا ہے. ہمارے حضرت فرماتے ہیں کہ ایسی عورت بڑی بے وقوف ہوتی ہے جو اپنے شوہر کو جو ہے وہ محبت سے پیار سے قابو میں نہیں کرتی. جو عورت پیار سے شوہر کو قابو میں نہیں کر سکتی وہ تلوار سے بھی نہیں کر سکتی. ہاں مجبوری کی وجہ سے, لوگوں کی وجہ سے, برادری کی وجہ سے, لوگ کیا کہیں گے اس وجہ سے رشتے کو پھر شوہر نبھا تو لیتا ہے جب بیوی محبت نہیں دیتی, مگر اس کے دل میں محبت نہیں ہوتی. کہ ہمارے مشائخ نے فرمایا کہ جو عورت یہ چاہے کہ میرا شوہر میرا غلام ہو جائے, اسے چاہیے کہ وہ اپنے شوہر کی غلامی کرے, اور شوہر جو ہے وہ دیوانہ وار اس کا غلام ہوگا. یہ مرد کی فطرت ہے کہ جہاں اس کو محبت ملے گی, جہاں وہ دیکھے گا کہ ہاں یہ میرے لیے ایکسٹرا کرتی ہے, میری ہر ضرورت کو ایکسٹرا طریقے سے پورا کرتی ہے, تو اس کو جذباتی محبت اپنی بیوی سے ہوتی ہے. چنانچہ ایک عورت نے فون کیا ہمارے حضرت کو اور کہا کہ کسی نے کوئی جادو کر دیا ہے, میرا شوہر میری طرف توجہ نہیں کرتا. حضرت نے فرمایا اللہ کی بندی, جو جادو اللہ نے تجھے دیا ہے وہ کسی اور کے پاس نہیں ہے, تو اپنا جادو اس پہ کر, پھر دیکھ سارے جادو ٹوٹ جائیں گے. تو واقعی جو بیٹھی ہوئی سیکرٹری ہے اس کے پاس اتنے ٹولز نہیں ہیں شوہر کو خوش کرنے کے, اس کے باس کو خوش کرنے کے, بیوی کے پاس زیادہ اللہ نے ٹولز دیے ہوئے ہیں. وہ مختلف طریقوں سے دل جیت سکتی ہے, اس کو قائل کر سکتی ہے, مگر انا آ جاتی ہے کہ میں کیوں اس کو قائل کروں, میں کیوں محبت کی بات کروں, میں کیوں اس کے دل کو نہ لبھاؤں. اور وہاں بیٹھی ہوئی سیکرٹری دو اسمائلس دیتی ہے اور دو محبت کی بات کرتی ہے تو دل لوٹ لیتی ہے. تو اس لیے جو جادو عورت کو دیا ہوا ہے بیوی کو اللہ نے دیا ہوا ہے اور کسی کے پاس نہیں ہے. جو عورت پیار سے اپنے خاوند کو نہیں جیت سکتی وہ تلوار سے بھی نہیں جیت سکتی. کئی مرتبہ کوئی تیسرا بندہ ہوتا ہے جو کوشش کرتا رہتا ہے کہ جی ان دونوں کی آپس میں نہ بنے, تو وہ نیگیٹو پوائنٹس نکالتا ہے کہ جی یہ بھی اس نے نہیں کیا تیرے لیے اور یہ بھی اس نے نہیں کیا تیرے لیے, اور تجھے اس کو یوں دکھانا چاہیے. اور اس کی کبھی کئی مرتبہ اس کے والدہ سے لڑائی کروائیں گے, یا اور کوئی قریبی رشتہ دار شوہر کا ہوگا جس کے بارے میں ظاہر ہے شوہر جس سے رشتہ توڑ نہیں سکتا, تو وہ تیسرا بندہ اس سے رشتہ توڑوانے کی کوشش کرے گا کہ جی اس سے اس کا رشتہ توڑوا, کیونکہ اس کو پتا ہے کہ اس سے توڑوانے کی کوشش ہوگی تو میاں بیوی آپس میں لڑیں گے. ہمارے حضرت فرماتے ہیں کہ جب بھی سیپریشن ڈیورس ہوتی ہے میاں بیوی میں، اکثر کوئی تھرڈ پرسن انوالو ہوتا ہے جو غلط مشورے دے رہا ہوتا ہے. اس لیے میاں بیوی کو چاہیے کہ یہ ذہن بنا لیں کہ رات کو سونے سے پہلے جو بھی ڈفرینسز ہیں اس کو ختم کریں، اور سونے سے پہلے ہی دوستی کر کے سوئیں. جب رات گزر جاتی ہے اور یہ لڑائیاں دوسرے دن تک گزر آ جاتی ہیں، پھر دوری شروع ہو جاتی ہے. تو لڑائیاں تو رہنی ہیں، اس لیے پازیٹو سوچ ہونی چاہیے، ذہن ہی بنا ہوا ہو کہ جی بس یہ لڑائی چند گھنٹوں سے زیادہ نہ ہو، اور لڑائی کرنے کا بھی موڈ نہ ہو. لڑائی سے دل گھبرانا چاہیے، یہ نہیں کہ ہر وقت بس موقع ملے تاکہ میں لڑائی کروں. کچھ عورتوں کا یہ دل ہوتا ہے کہ بس میں لڑائی کروں، غصے کا آؤٹ لیٹ جو ہے وہ شوہر کو بنایا ہوا ہوتا ہے. تو کئی مرتبہ بس لڑائی ہی کرنا جو ہے وہ مقصد ہوتا ہے. تو شادی جو کی ہے اس کا مقصد اپنی غصے کو آؤٹ لیٹ نکالنا تھوڑی ہوتا ہے. اور جس نے بھی شادی کرنی ہے، جس نے بھی اچھی ازدواجی زندگی گزارنی ہے، اس نے قربانیاں دینی ہیں اپنے جذبات کی، صبر کرنا ہے، دعائیں کرنی ہیں، اللہ کی طرف رجوع کرنا ہے، اپنی ایگو کو توڑنا ہے، تب جا کے یہ اچھی زندگی گزرتی ہے. تو یہ اچھی زندگی گزارنا میاں بیوی والی، یہ ہماری زندگی کا بڑا پروجیکٹ ہے. اور اللہ تعالیٰ بھی یہ سمجھتے ہیں کہ یہ پروجیکٹ ہے، تبھی اس زندگی سے متعلق قرآن پاک میں مختلف ہدایات آئیں. تبھی تو فرمایا ہن لباس لکم وانتم لباس لہن، تم ایک دوسرے کے لیے لباس ہو. ایک جگہ مردوں کو فرمایا وعاشروہن بالمعروف، ان کے ساتھ اچھائی کے ساتھ اچھے طریقے والا معاملہ کرو. ایک جگہ فرمایا لتسکنوا الیہا، شادیاں تمہاری بیویاں اس لیے بنائی ہیں تاکہ تم کو سکون مل جائے. وجعل بینکم مودتا ورحمہ، آپس میں محبت رکھ دی ہے، رحمت رکھ دی ہے. تو کتنی ساری آیتیں اس تعلق کو قائم رکھنے کے لیے اللہ تعالیٰ نے نازل فرمائی. اس لیے مومن کو بھی چاہیے کہ اپنے گھر میں، اپنے گھر کو اگر خوشیوں کا گہوارہ بنانا ہے، تو میاں بیوی آپس میں زبردست محبت کا تعلق رکھے، قریبی محبت کا تعلق رکھے. تو محبت کی آگ کو ٹھنڈا نہ ہونے دیں. کبھی میاں کسی کام میں پڑ جاتا ہے تو ٹھنڈا ہو جاتی ہے آگ، ابھی بیوی کی کوئی مصروف ہے تو یہ آگ ٹھنڈی اگر ہوتی نظر آئے تو اس آگ کو پھر جلائیں. تو یہ محبت جو ہے یہ زندہ رہے. دو میاں بیوی آپس میں شادی کو چند سال ہوئے اور دونوں نے فیصلہ کر لیا کہ اب ہم ڈیورس کرتے ہیں، ہماری نہیں بنتی ہے. دونوں کا ایک ہی شیخ سے بیعت کا تعلق تھا، دونوں نے کہا کہ اب ہم ڈیورس جو کرنے والے ہیں اس سے پہلے ایک مرتبہ اپنے شیخ کو بتا دیں کہ جی ہماری اب سیپریشن ڈیورس ہوگی. دونوں گئے اور دونوں نے شیخ کے سامنے بیٹھ کے کہا کہ جی ہم نے آپس میں فیصلہ کیا ہے. دونوں پڑھے لکھے تھے، سمجھدار تھے. انہوں نے کہا ہم نے فیصلہ کر لیا ہے کہ ہم آپس میں رہ نہیں سکتے ایک دوسرے کے ساتھ، ہماری زندگی ایک دوسرے کے ساتھ خوشیوں کے ساتھ گزر ہی نہیں سکتی، ہم دونوں ایک دوسرے کے لیے مس میچ ہیں. شیخ نے کہا کہ اچھا کیا وجہ بنی؟ شوہر سے الگ پوچھا، بیوی سے الگ پوچھا، پھر دونوں کو بٹھا کے پوچھا. فرمایا جب ساری باتیں پوچھ لیں تو سمجھ میں بات یہ آئی کہ شوہر جو ہے وہ ٹیکسٹائل انڈسٹری اونر ہے اور ٹیکسٹائل میں اس وقت سلمپ آیا ہوا ہے. تو तो हर रोज जो है वो जब ऑफिस से वापस आता तो ऑफिस की परेशानी, काम में खसारे की परेशानी लेके आता, बिजनेस लॉसेस लेके आता, तो घर में आता तो मूड अच्छा नहीं होता। अब शादी को थोड़ा वक्त ही गुजरा था और ऐसा मूड लेके जब घर में आता तो बीवी समझती कि शायद इसको मैं पसंद नहीं, कि इसका मूड ऑफ है, मैं पूरा दिन इसका इंतजार करती रही और ये मूड ऑफ लेके अंदर आया है घर में। वो तो कहती अच्छा इसको मैं पसंद नहीं, तो वो बीवी भी कोशिश कोई ना करती इसको खुश करने की, वो और नाराज होती, ये वैसे मूड ऑफ वाला होता तो ये और नाराज होता, फिर बस लड़ाइयाँ होती होती और रात को सो जाती, और ये शादी के चंद थोड़े अरसे बाद ये मामला चलने लगा। तो शेख ने समझाया कि तुम लोगों की जिंदगी में एक सुन्नत नहीं है, अगर तुम करना चाहते हो डिवोर्स तो ठीक है, सिर्फ चंद महीने, 3 महीने 4 महीने दे दो, इस सुन्नत पर अमल कर लो, हो सकता है रिश्ता बच जाए। उन्होंने कहा जी कौन सी सुन्नत नहीं है? तो शौहर को समझाया कि नबी अलैहिस्सलाम की मुबारक आदत थी कि आप जब भी घर में तशरीफ लाते तो आप मुस्कुराते हुए चेहरे के साथ आते, और अजवाजे मुताहरात की आदत थी कि जब भी बाहर से आते या बाहर जाने लगते अल्लाह के नबी तो उनको दरवाजे तक छोड़ने के लिए जाते, यानी आने जाने का वक्त जो होता उसमें बाहर का मामला बाहर रहता, घर में खुशी और मोहब्बत के साथ आते और खुशी और मोहब्बत के साथ मियाँ बीवी जाते। तो फरमाया कि अब आप ऑफिस से जब भी आएंगे तो ऑफिस की परेशानियां ऑफिस में छोड़ेंगे, तो मुस्कुरा के आना सुन्नत है, मगर आपका केस खराब हो गया तो आपने आते ही बोसा देना है बीवी को, इस सुन्नत पर अमल करें। और बीवी को भी कहा कि आपने इस्तकबाल करना है अच्छी तरह से, ये ना हो ना कि खाविन अंदर घर में आ रहा हो तो उसको पता है हो कि जी अंदर बीवी गुस्से वाली है। हमारे फरमाते हैं कई खामिन माशाल्लाह घर आने से पहले कहाँ पर रहे होते हैं कि घर में आऊंगा तो पता नहीं क्या मामला होगा, तो नहीं, खामिन का ये जहन बनाओ कि मैं घर में आऊंगा तो मुझे बहुत अच्छी तरह से रिसीव किया जाएगा। तो फरमाया दोनों को कि तुम दोनों इस सुन्नत पर अमल करो। चुनाचे हजरत ने फरमाया, शेख ने फरमाया कि जी 3 महीने ले लो, 3 महीने में हर रोज इस सुन्नत पर अमल करो, अगर इससे फायदा ना हो तो फिर बेशक तुम डिवोर्स कर देना। फरमाते हैं अभी 3 हफ्ते ही गुजरे होंगे तो मियाँ बीवी दोनों का फोन आया कि जी हर रोज इस सुन्नत पर अमल कर रहे हैं और हम दोनों ने फैसला कर लिया है कि बिल्कुल हम एक दूसरे के बगैर रह ही नहीं सकते, कि जब से इस सुन्नत पर अमल किया है तो बहुत ज्यादा मोहब्बत वाली जिंदगी अल्लाह ने दे दी। तो मियाँ बीवी मोहब्बत वाली जिंदगी गुजारे, जितनी ज्यादा मोहब्बत होगी उतना ज्यादा अल्लाह के यहाँ मकबूल होंगे, उतनी ज्यादा अल्लाह को खुशी होती है। तो इसलिए अल्लाह ताला से दुआ है कि अल्लाह ताला जितने भी मुसलमान मियाँ बीवी घर की जो परेशानियां हैं, आपस की नाचाकियां हैं, अल्लाह ताला उसको दूर फरमाए, कुरान और सुन्नत के मुताबिक अज़दवाजी ज़िंदगी गुजारने की तौफीक अता फरमाए, अल्लाह ताला अच्छी अज़दवाजी ज़िंदगी नसीब फरमाए। अल्लाह ताला ने कुरान पाक में भी इस मियाँ बीवी की आपस की मोहब्बत के ताल्लुक की इजाज़त दे दी कि जी रमज़ान के महीने में भी रात के औकात में इफ्तार के बाद सहरी तक मियाँ बीवी आपस में अपनी शहवत को पूरा कर सकते हैं। तो अल्लाह ताला सुन्नत के मुताबिक हमें ज़िंदगी गुजारने की तौफीक अता फरमाए। व आखिर दावाना अनिलहम्दुलिल्लाहि रब्बिल आलमीन। तर्जुमा एक मरतबा फिर इस आयत के इस टुकड़े का देख लीजिए। आऊज़ बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। उहिल्ला लकुम लैलतस सियामिर रफसु इला निसाइकुम, और हलाल है तुम्हारे लिए रोजे की रातों में अर्रफस बेहिजाब होना, इला निसाइकुम तुम्हारी अपनी औरतों के साथ, हुन्ना लिबासुल्लकुम वो तुम्हारे लिए लिबास हैं, व अंतुम लिबासुल्लहुन اور تم ان کے لیے لباس ہو. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، واستغفرک واتوب الیک.